एक आना ऑल्बर कॉम्यू कसेट नंबर 5। एन उसी लम्हे पादरी अंदर दाखिल हुआ। उसे देखते ही मुझे एक हल्की सी कपकपाहट महसूस हुई। उसने देख लिया और मुझसे कहा, डरो नहीं। मैंने कहा कि आम तौर पर वो किसी और वक्त आया करता है। उसने जवाब दिया कि उसका आना फ़कत दोस्ताना है, जिसका मेरी अपील से कोई वास्ता न था और जिसके बारे में उसे कोई इल्म नहीं था। वो मेरे सोने वाले तख्ते पर बैठ गया और मुझे अपने पास बैठने की दावत दी, लेकिन मैंने इनकार कर दिया। इसके बावजूद वो मुझे नरम मिजाज दिखाई दिया। वो थोड़ी देर अपने बाजू घुटनों पर टिकाए, सर झुकाए अपनी हाथों की तरफ देखता रहा। इसके हाथ पतले और मजबूत थे और उन्हें देखकर मुझे दो फुर्तीले जानवरों का ख्याल आया। वो उन्हें आहिस्ता आहिस्ता एक दूसरे के साथ रगड़ रहा था। फिर वो मुस्तकिल सर झुकाए इतनी देर तक इसी तरह बैठा रहा, इतनी देर तक कि एक लम्हे मुझे ऐसे महसूस हुआ जैसे मैं इसकी मौजूदगी को भूल गया हूँ। लेकिन यकलख्त इसने अपना सर उठाया और सीधा मेरी तरफ देखा। आप, वो मुझसे बोला, आप क्यों मुझसे मिलने से इनकार करते हैं? मैंने जवाब दिया, मैं खुदा पर ईमान नहीं रखता। उसने जानना चाहा कि क्या मैं यकीन से ये बात कह रहा हूँ। मैंने कहा, हाँ, मुझे अपने आप से ये सवाल करने की कोई ज़रूरत नहीं, मेरे लिए ये सवाल गैर ज़रूरी है। फिर वो पीछे हट गया। उसने दीवार के साथ टेक लगा ली। उसके हाथ अपनी रानों पर थे। कुछ इस अंदाज से जैसे वो मुझसे मुखातिब नहीं था, उसने मुझसे कहा, कभी कभी हम समझते हैं कि हमें यकीन है, लेकिन दर हकीकत हमें यकीन नहीं होता। मैं खामोश रहा। उसने मेरी तरफ देखा और मुझसे सवाल किया, आपका क्या ख्याल है? मैंने जवाब दिया, ऐसा मुमकिन है? बहर सूरत मुझे शायद इस बात का यकीन ना हो कि मैं किस चीज़ में दिलचस्पी रखता हूँ, लेकिन जिस चीज़ में मुझे दिलचस्पी नहीं थी इसका मुझे पूरा यकीन है। और हकीकत तो ये है कि जिस बात का वो जिक्र कर रहा था इससे मुझे कोई दिलचस्पी नहीं थी। उसने नज़रें हटा ली और बग़ैर पहलू बदले मुझसे सवाल किया, क्या मैं ऐसी बात बहुत ज़्यादा नाउम्मीदी की वजह से तो नहीं कर रहा? मैंने इसे समझाया कि मैं नाउम्मीद नहीं हूँ, मुझे सिर्फ डर आ रहा है और यह कुदरती बात है। तो फिर खुदा आपकी मदद करेगा, उसने कहा। मैंने जितने भी लोग आप जैसी हालत में देखे हैं वो सब इसकी तरफ लौटते हैं। मैंने माना कि ये इनका हक था। इससे ये भी साबित होता था कि उनके पास वक्त था। जहाँ तक मेरा ताल्लुक है, मैं नहीं चाहता था कि कोई मेरी मदद करे, और असल में मेरे पास इतना वक्त नहीं कि मैं इस चीज़ में दिलचस्पी लूँ जिससे मुझे कोई दिलचस्पी नहीं। उस लम्हे उसके हाथ बेचैनी से हिले, लेकिन वो सीधा होकर बैठ गया। उसने अपने लिबास की सिलवटें दुरुस्त करना शुरू कर दी। इससे फारिग होकर वो मुझसे मेरा दोस्त कहकर मुखातिब हुआ। वो मेरे साथ इस तरह की बात इसलिए नहीं कर रहा था कि मौत की सज़ा मिल चुकी थी। इसकी राय में हम सबको मौत की सज़ा मिल चुकी है। मैंने ये बात सुनते हुए उसे टोक दिया और कहा, ये एक ही बात नहीं, और बहरहाल इससे किसी किस्म का दिलासा तो नहीं मिलता। बेशक, वो मान गया, अगर आज नहीं तो बाद में किसी वक्त तो आपको मरना है, उस वक्त भी यही सवाल उठेगा, आप इस भयानक सूरत हाल का सामना कैसे करेंगे? मैंने जवाब दिया, बिल्कुल उसी तरह सामना करूँगा जैसा इस लम्हे कर रहा हूँ। ये बात कहकर वो उठकर खड़ा हो गया और मेरी आंखों में आंखें डालकर कहने लगा, ये ऐसा खेल है जो मुझे बहुत अच्छी तरह से आता है। मैं अक्सर इमानुएल या सेलेस्ट के साथ ये खेल खेला करता था और आम तौर पर वही अपनी नज़रें मोड़ लिया करते थे। पादरी को भी यह खेल अच्छी तरह से आता था। मुझे फौरन ही इसकी बात समझ आ गई। इसकी नज़र नहीं कपकपाई और ना ही इसकी आवाज़ लरसी जब इसने मुझसे कहा, तो क्या आपको कोई उम्मीद नहीं है और आप इस ख्याल के साथ जी रहे हैं कि आप कुली तौर पर मर जाएंगे? हाँ, मैंने जवाब दिया। तब इसने अपना सर झुका लिया और दोबारा बैठ गया। वो मुझसे कहने लगा कि इसे मुझ पर रहम आ रहा है। इसकी नज़र में ये बात एक आदमी के लिए नाकाबिले बर्दाश्त थी। मुझे तो सिर्फ ये महसूस हुआ कि अब मुझे इससे झुंझलाहट होने लगी है। मैंने भी पीठ मोड़ी और रोशनदान के नीचे बैठ गया। मैं अपने कंधे दीवार से टिकाए बैठा था। इसकी बात पर ध्यान दिए बगैर मुझे सुनाई दिया कि वो दोबारा मुझसे सवाल कर रहा है। वो एक परेशान और इल्तिजा भरी आवाज़ में बात कर रहा था। मैं समझ गया कि वो जज्बाती हो रहा है और सोचा कि बेहतर है कि इसकी बात सुन ही लूँ। वो मुझसे कह रहा था कि इसे पूरा यकीन है कि मेरी अपील मंजूर हो जाएगी, लेकिन मैं एक गुनाह का बोझ उठाए हुए था जिससे मुझे बहर सूरत छुटकारा पाना चाहिए। इसकी नज़र में इंसानों का इंसाफ कुछ नहीं और खुदा का इंसाफ सब कुछ था। मैंने इससे कहा कि सज़ा मुझे पहले वाले ने दी है। इसने जवाब दिया कि इसने सज़ा तो बहरहाल दी है, पर मेरा गुनाह तो नहीं धोया। मैंने इससे कहा कि मैं नहीं जानता कि गुनाह क्या चीज़ है। मुझे सिर्फ ये बताया गया है कि मैं एक मुजरिम हूँ। मैं मुजरिम हूँ और इसके लिए सज़ा भुगत रहा हूँ। इससे ज़्यादा तो मुझसे कोई तकाजा नहीं किया जा सकता। इस लम्हे वो फिर से खड़ा हो गया और मैंने सोचा कि इस तंग कोठड़ी में अगर वो हिलना जुलना चाहता है तो इसके लिए कोई जगह नहीं है। वो या तो बैठ सकता है या खड़ा हो सकता है। मेरी नज़रें ज़मीन पर गड़ी हुई थीं। उसने मेरी तरफ एक कदम बढ़ाया और रुक गया, जैसे उसे आगे बढ़ने की हिम्मत ही नहीं हो रही। वो सलाखों के बीच में से आसमान की तरफ देख रहा था। बेटा, आप गलती पर हैं। आपसे ज़्यादा का तकाजा किया जा सकता है और शायद आपसे इसका तकाजा किया जाए। काहे का? आपसे देखने के लिए कहा जा सकता है। क्या देखने का? पादरी ने अपने चारों तरफ नज़रें दौड़ाईं और ऐसी आवाज़ में जवाब दिया जो अचानक मुझे बहुत थकी हुई मालूम हुई। मैं जानता हूँ कि इन तमाम पत्थर की दीवारों से दर्द रिस रहा है। कभी ऐसा नहीं हुआ कि मुझे इनकी तरफ देखकर शदीद इस्तराब ना हुआ हो, लेकिन दिल की गहराइयों से मुझे इस बात का इल्म है कि आप में से बदतरीन इन पत्थरों की तारीकियों में से एक मुकद्दस चेहरा उभरते देखेंगे। आपको भी वही चेहरा देखने के लिए कहा जा रहा है। मैं कुछ जाग सा गया। मैंने कहा कि कई महीनों में से मैं इन दीवारों को देख रहा हूँ। मैं दुनिया में किसी भी चीज़ या किसी भी शख्स को इनसे बेहतर नहीं जानता। शायद बहुत देर पहले मैंने इनमें से किसी चेहरे को तलाश किया था, लेकिन इस चेहरे का रंग सूरज की तरह सुनहरी था और वो बहुत खूबसूरत था। वो मारी का चेहरा था। मैंने उसे हर तरफ तलाश किया लेकिन बेसूद। अब सब कुछ ख़त्म हो चुका है। बहर सूरत मैंने उस पत्थर के पसीने में से कुछ उभरते हुए नहीं देखा। पादरी ने मुझे कुछ अफसरदगी के साथ देखा। अपने पूरी तरह से दीवार से टेक लगाए हुए था और मेरी पेशानी पर दिन की रोशनी पड़ रही थी। उसने चंद अल्फाज कहे जो मुझे सुनाई ना दिए और फिर उसने मुझसे जल्दी से पूछा कि क्या वो मुझसे दोस्ती कर सकता है। मैंने कहा नहीं और वो मुड़कर चल पड़ा। वो दीवार तक गया और उस पर उसने आहिस्ता आहिस्ता हाथ फेरना शुरू कर दिया। तो क्या आपको इस ज़मीन से इतनी ज़्यादा मोहब्बत है? वो बुड़बुड़ाया। मैंने कुछ जवाब नहीं दिया। वो काफ़ी देर तक यूं ही खड़ा रहा। उसकी मौजूदगी मेरे लिए बोझल थी और मुझे उससे कोफ्त हो रही थी। मैं उससे कहने वाला ही था कि वो यहाँ से चला जाए और मेरा पीछा छोड़ दे कि जगह-जगह मेरी तरफ मुड़ते हुए जोश में चीखना शुरू करके वो बोला, नहीं, मुझे आपकी बात पर एतबार नहीं। मुझे यकीन है कि आपने कभी ना कभी ज़रूर एक दूसरी ज़िंदगी की उम्मीद की होगी। मैंने उसे जवाब दिया कि यह तो कुदरती बात है, लेकिन इस चीज़ की अहमियत अमीर होने की ख्वाहिश बहुत तेज़ी के साथ तैरने या एक बेहतर शक्ल के मुंह रखने से ज़्यादा नहीं हो सकती। वो इसी किस्म की ख्वाहिश थी। लेकिन इसने मुझे रोका और मुझसे पूछा कि मुझे दूसरी ज़िंदगी कैसी दिखाई देती है। ये सुनकर मैं उस पर बरस पड़ा, ऐसी ज़िंदगी जो मुझे इस ज़िंदगी की याद दिलाए। और साथ ही मैंने उससे कहा, अब बहुत हो चुकी, मेरे साथ अब खुदा के बारे में ज़्यादा बातें नहीं कीजिए। लेकिन वो मेरे साथ अभी भी खुदा के बारे में मज़ीद बातें करना चाहता था। मैं इसकी जानिब बढ़ा और मैंने आखिरी मरतबा इसे समझाने की कोशिश की, میرے پاس بہت کم وقت رہ گیا ہے، میں اس کو خدا پر ضائع نہیں کرنا چاہتا۔ اس پر اس نے موضوع بدلنے کی کوشش کرتے ہوئے مجھ سے پوچھا کہ میں اسے میرے باپ کی بجائے جناب کہہ کر کیوں پکار رہا ہوں۔ اس بات پر میں چڑ گیا اور میں نے جواب دیا کہ وہ میرا باپ نہیں، وہ بھی دوسروں کے ساتھ ہے۔ نہیں میرے بیٹے، اس نے میرے کندھے پر ہاتھ رکھتے ہوئے کہا، میں آپ کے ساتھ ہوں، لیکن آپ یہ نہیں سمجھ سکتے کیونکہ آپ کا دل نابینا ہے۔ میں آپ کے لیے دعا کروں گا۔ تب معلوم نہیں کیوں کوئی شے تھی جو میرے اندر پھٹ پڑی۔ میں نے پھیپھڑے پھاڑ کر چلانا شروع کر دیا۔ میں نے اسے برا بھلا کہا اور کہا کہ وہ میرے لیے دعا نہ مانگے۔ میں نے اس کے چوغے کا گریبان پکڑا ہوا تھا۔ میں اس خوشی اور غصے کے ملے جلے جذبات میں اپنے دل کی گہرائیوں سے سب کچھ ہنڈیل رہا تھا۔ اسے بہت یقین ہے نا؟ ہے نا، لیکن اس کے یقین کی قیمت عورت کے ایک بال کے برابر بھی نہیں تھی۔ اسے تو اپنے زندہ رہنے کا بھی یقین نہیں تھا، کیونکہ وہ بھی ایک مردہ کی طرح زندگی گزار رہا تھا۔ جہاں تک میرا تعلق ہے، میرے ہاتھ دیکھنے میں خالی لگتے ہیں، لیکن مجھے اپنے اوپر پورا یقین ہے، ہر چیز پر یقین ہے، اس سے زیادہ یقین، اپنی زندگی پر یقین اور اس موت پر یقین تھا جو آنے والی تھی۔ ہاں، میرے پاس صرف یہی ایک چیز تھی، لیکن کم از کم میں اس چیز کو ایسے تھامے ہوئے تھا جیسے وہ مجھے تھامے ہوئے تھی۔ میں پہلے بھی سچائی پر تھا، میں ابھی بھی سچائی پر تھا، اور میں ہمیشہ ہی سچائی پر تھا۔ میں نے ایک طریقے سے زندگی گزارنی تھی اور میں اسے ایک اور طریقے سے گزار سکتا تھا۔ میں نے یہ نہیں کیا تھا اور میں نے وہ بھی نہیں کیا تھا۔ میں نے یہ چیز نہیں کی تھی جبکہ میں نے دوسری چیز کی تھی، تو کیا ہوا؟ یوں لگتا تھا جیسے میں اس تمام وقت اسی لمحے اور اسی ننی سی پاپ پھٹنے کے انتظار میں تھا جب میری سچائی ثابت ہوگی۔ کسی بھی چیز کی کوئی اہمیت نہیں تھی، اور میں جانتا تھا، اچھی طرح سے جانتا تھا کہ کیوں، وہ بھی جانتا تھا کہ کیوں۔ میں دیکھ رہا تھا کہ مستقبل میں بھی مجھے اپنے بے کیف اور لا جانی ماضی کی طرح کے غیر یقینی حالات کا سامنا کرنا پڑے گا، اور یہی وہ حالات تھے جو میری زندگی کو بھی ملیا میٹ کرنے پر تلے ہوئے تھے۔ میرے لیے کیا اہمیت تھی دوسروں کی موت کی، ایک ماں کے پیار کی، ایک خدا کی کیا اہمیت تھی، اپنے لیے منتخب زندگی کی، اپنی چنی ہوئی تقدیر کی، جبکہ خود مجھے تو صرف ایک ہی تقدیر چننے والی تھی، میرے ساتھ ان ہزاروں کروڑوں اس کے جیسے منظور نظر لوگوں کی جو اپنے آپ کو میرا بھائی کہتے تھے۔ کیا وہ یہ سمجھتا تھا؟ ساری دنیا میری منظور نظر تھی، تمام لوگ ہی منظور نظر تھے، دوسروں کو بھی ایک نہ ایک دن مجرم قرار دیا جائے گا، اسے بھی مجرم قرار دیا جائے گا۔ اس بات کی کیا اہمیت ہے کہ الزام تو اس پر قتل کا ہے، مگر اپنی ماں کے جنازے پر نہ رونے کی وجہ سے اس کو سزائے موت مل رہی ہے۔ سلیمانوں کے کتے کی وہی قدر و قیمت تھی جو کہ اس کی بیوی کی۔ چھوٹے قد کی روبوٹ نما عورت اتنی ہی قصوروار تھی جتنی کہ پیرس کی عورت جس سے ماسو نے شادی کی تھی، یا موری جو چاہتی تھی کہ میں اس سے شادی کر لوں۔ کیا اہمیت تھی اس کی کہ ریمو میرا اتنا ہی دوست تھا کہ جتنا سیلیسٹ جو کہ اس سے بہتر تھا۔ کیا اہمیت تھی اس بات کی کہ ماری آج ایک نئے مرثو کو تلاش کر رہی تھی؟ کیا وہ سمجھ نہیں پا رہا تھا کہ وہ خود بھی سزا یافتہ تھا، اور یہ کہ میرے مستقبل کی گہرائیوں سے؟ یہ سب چلاتے چلاتے میرا دم گھٹ رہا تھا، لیکن پہرہ دار اندر آ کر پادری کو مجھ سے چھڑا رہے تھے اور مجھے دھمکیاں دے رہے تھے، لیکن پادری نے انہیں سمجھایا اور میری طرف ایک لمحے خاموشی کے ساتھ دیکھا۔ اس کی آنکھیں آنسوؤں سے بھرپور تھیں۔ وہ مڑا اور وہاں سے چلا گیا۔ اس کے جاتے ہی مجھے پھر سے سکون مل گیا۔ میں نڈھال ہو چکا تھا اور میں نے اپنے آپ کو بستر پر گرا دیا۔ میرا خیال ہے کہ میں سو گیا تھا، کیونکہ جب میں جاگا تو میرے چہرے پر ستارے چمک رہے تھے۔ دیہات کے علاقے سے مختلف آوازیں مجھ تک پہنچ رہی تھیں۔ رات، زمین اور نمک کی خوشبوئیں میری کن پٹیوں کو ٹھنڈک پہنچا رہی تھیں۔ اس خوابیدہ موسم گرما کا حیرت انگیز سکون میرے اندر لہروں کی صورت میں داخل ہو رہا تھا۔ اسی لمحے جب رات اختتام پر تھی، سمندری جہاز کے سائرن چیخ پڑے۔ وہ ایسی دنیا کی طرف رختے سفر کا اعلان کر رہے تھے جس سے اپنے ہمیشہ کے لیے لاتعلق ہو چکا تھا۔ بہت عرصے کے بعد مجھے پہلی مرتبہ ماں کا خیال آیا۔ میں سمجھ گیا تھا کہ زندگی کے اختتام پر اماں نے کیوں اپنے لیے ایک منگیتر کو چن لیا تھا، کیونکہ اس نے پھر سے زندگی شروع کرنے کا کھیل رچایا تھا۔ ہاں وہاں بھی، بوڑھوں کی اس رہائش گاہ کے چاروں طرف بھی، جہاں زندگیوں کی شمیں گل ہو رہی تھیں، رات ایک افسردہ عارضی مہلت کی مانند تھی۔ موت کے اتنے قریب اماں وہاں اپنے آپ کو آزاد محسوس کر رہی ہوگی، اپنی زندگی کو دوبارہ جینے کے لیے تیار۔ کسی کو بھی یہ حق نہیں پہنچتا کہ وہ اس کے لیے اپنے آنسو بہائے، اور مجھے بھی محسوس ہوا کہ میں ساری زندگی دوبارہ جینے کو تیار تھا، جیسے کہ اس طیش نے مجھے تمام علائشوں سے پاک کر دیا تھا، میری تمام امیدیں مٹا دی تھی۔ ان اشاروں اور ستاروں بھری رات میں میں نے پہلی دفعہ اپنے آپ کو دنیا کی اس نرم و نازک لاتعلقی کے حوالے کر دیا۔ اسے اپنے آپ سے اتنا مشابہ پا کر، اتنا برادرانہ دیکھ کر، مجھے احساس ہوا کہ میں زندگی میں پہلے بھی خوش تھا اور اب بھی۔ تکمیل کے لیے اور اپنے آپ کو کم تنہا محسوس کرنے کی خاطر میری آخری امید یہ تھی کہ میری سزائے موت والے دن بہت سارے تماشائی آ کر مجھے دیکھیں گے اور نفرت بھری چیخوں سے میرا استقبال کریں گے۔
اس کے ساتھ ہی یہ کتاب اپنے اختتام کو پہنچی۔ آپ کے لیے پڑھا زارا علی نے، آڈیو کنٹرولز پہ ہیں مبشرہ علی۔ اگر آپ ہم سے سعودی کتابوں کے سلسلے میں رابطہ قائم کرنا چاہیں تو سائمہ مار سے ٹیلی فون نمبر 2253803 یا پی او باکس 1652 اسلام آباد پر رابطہ قائم ضرور کیجیے گا۔ پی ایف ایف پی آڈیو ورلڈ کی سعودی کتب کی کاپی بنانا قانون جرم ہے۔ ان کتابوں کی بر وقت واپسی آپ کی اخلاقی ذمہ داری ہے۔ اب انشاءاللہ آپ سے پھر کسی کتاب میں ملاقات ہوگی۔ آڈیو ورلڈ کی جانب سے اللہ حافظ۔